تفسير. سورت الرحمن آیت نمبر 31 سے 36 تک جنوں اور انسانوں کو خبردار کیا گیا ہے کہ ان قریب وہ وقت آنے والا ہے جس میں تم سے محاسبہ کیا جائے گا، اور اس وقت تم کہیں بھی بچ کر نہیں جا سکتے، تم کہیں بھاگ نہیں سکتے۔ یہ مت سمجھنا کہ تم اللہ کی پکڑ سے بھاگ سکو گے، بھاگ نہیں سکو گے۔ فرمایا، سنفرغ لکم ایوہ الثقلان، ان قریب ہم تم سے باز پرس کرنے کے لیے فارغ ہوئے جاتے ہیں اے زمین کے بوجھو۔ سنفرغ، سا ان قریب، نون کے معنی ہم، اور فاراغین، فاراغین جو ہے اس کے معنی ہے کسی کام سے فارغ ہونا۔ افرغ دلو، ڈول سے پانی بہا کر ڈول کو خالی کر دینا۔ سنفرغ، ہم فارغ ہوا جاتے ہیں۔ اب ایسا نہیں ہے کہ اللہ تعالیٰ مشغول ہیں اور ابھی اللہ تعالیٰ جو ہے وہ محاسبہ نہیں کر سکتے، یہ اللہ تعالیٰ کا بات کہنے کا ایک انداز ہے۔ چونکہ اللہ تعالیٰ نے محاسبے کا، حساب کتاب کا ایک خاص وقت مقرر کر رکھا ہے، تو اللہ تعالیٰ کہہ رہے ہیں کہ جب وہ وقت آئے گا تو اس وقت جو ہے ہم پوری طرح تمہاری طرف متوجہ ہو جائیں گے۔ ایوہ الثقلان، اے دو بوجھو۔ اب آپ دیکھیں کہ اللہ کا یہاں پہ انداز کتنا سخت ہے کہ اللہ تعالیٰ نے یہاں پر جو ہے وہ دو بوجھ کا لفظ استعمال کیا ہے۔ سا قاف لام، بوجھ کو کہتے ہیں۔ ایک ہوتا ہے کہ سا کے نیچے آپ زیر دے دیں، ثقل، اس کے معنی بوجھ کے ہیں، اور ایک ہوتا ہے سا پر آپ زبر دیں، ثقل، یہ اس بوجھ کو کہتے ہیں جو سواری پر لدا ہوا ہو، اور ثقلین کے معنی ہے دو لدے ہوئے بوجھ۔ تو جنوں اور انسانوں کو زمین پر لدے ہوئے دو بوجھ کہا گیا ہے۔ کیوں اللہ تعالیٰ نے جنوں کو اور انسانوں کو بوجھ کہا ہے؟ اصل میں جو اللہ کی بندگی نہیں کرتا، جو اللہ کی اطاعت نہیں کرتا، جو یعنی اللہ کی نہ شکری کرتا ہے نہ فرمانی کرتا ہے، تو دراصل وہ زمین پر جو ہے وہ بوجھ ہے، وہ زمین پر بار ہے۔ تو اللہ تعالیٰ کہہ رہے ہیں کہ خالق اپنی مخلوق کے ان دو نلائق گروہوں سے کہہ رہا ہے کہ اے وہ لوگوں جو میری زمین پر بوجھ بنے ہوئے ہو، ان قریب میں تمہاری خبر لینے کے لیے جو ہے وہ فارغ ہوا جاتا ہوں، ان قریب میں تمہاری طرف جو ہے وہ متوجہ ہوں گا۔ پیاری بہنوں، یہ آیت جو ہے یہ بہت ہی سخت آیت ہے۔ اس میں اللہ تعالیٰ نے جو ہے وہ نافرمانی کرنے والوں کو دھمکی دی ہے، نافرمانی کرنے والوں کو جو ہے وہ ڈرایا ہے، اور اللہ کی اطاعت سے بے نیاز ہو جانا، اپنی منمانی کرنا، اپنی مرضی کرنا، تو اس کو کہا جا رہا ہے کہ اے زمین کے دو بوجھو۔ اور آپ دیکھیں کہ بعض اسٹوڈنٹ جو ہیں وہ کلاس کے لیے بوجھ ہوتے ہیں، بعض اسٹوڈنٹ کلاس کے لیے سرمایہ ہوتے ہیں۔ بوجھ کون ہوتے ہیں؟ جو چھٹیاں بہت کرتے ہیں، جو یونیفارم میں نہیں آتے، جو ہوم ورک نہیں کرتے لیکن اپنے حقوق مانگتے ہیں۔ اسی طرح بعض اولاد والدین کے لیے بوجھ ہوتی ہے، نافرمانی کرنا، اطاعت نہ کرنا، کام نہ کرنا، تنگ کرنا۔ اسی طرح بعض نوکر جو ہوتے ہیں، ملازم جو ہوتے ہیں، وہ اپنے آقا اور مالک کے لیے وہ بوجھ ہوتے ہیں۔ تو آپ دیکھیں، آپ اس مثال سے اندازہ کر سکتی ہیں کہ وہ کہتے ہیں نا کہ جب شاگرد تھے تو اندازہ نہیں تھا کہ استاد بننا جو ہے وہ مشکل ہے، اور جب سبق نہیں آتا تھا، شاگرد تھے، لیٹ آتے تھے تو بہانہ کر دیتے تھے، سبق نہیں آتا تھا تو سر جھکا لیتے تھے، سر سوال پوچھتے تھے یا ٹیچر سوال پوچھتی تھی تو منہ نیچے کر لیتے تھے۔ پھر کیا ہوا کہ استاد بن گئے۔ اب استاد بن کے تو ظاہر ہے وقت پر بھی آنا ہے، چھٹی بھی نہیں کر سکتے۔ اب جو ہے، اب اسٹوڈنٹ سوال پوچھتے ہیں، اگر اسٹوڈنٹ سوال پوچھے اور استاد کو نہ آئے تو اب استاد تو سر نیچا نہیں کر سکتا نا، اس کو تو کہنا ہے کہ جواب یہ ہے اور اس کو تو تیاری کرنی ہے نا۔ تو اصل میں جو ہے आप खुद अपने कॉलेज और यूनिवर्सिटी के ज़माने को याद करें कि वो उस्ताद जिनको सबक नहीं आता था, मुझे याद है हमारी, मैं फर्स्ट ईयर में थी और समझ इतनी कोई नहीं थी। एक हमारी टीचर थी, मेरे पास तो इस्लामियत सब्जेक्ट नहीं था लेकिन कुछ लड़कियों के पास था, और एक मिस थी और लड़कियों ने उनका नाम रखा था मिस चमकीली। तो ऐसे कभी बात उन्होंने कहना कि मिस चमकीली का पीरियड था, तो पता नहीं बेचारी का क्या नाम था। तो मैंने कहा कि आप लोग उसे मिस चमकीली क्यों कहते हैं, तो उन्होंने बताया कि वो मेकअप बहुत करके आती हैं, कपड़े मेकअप उसी की बातें, तो हम अब लोग उसको कहते ही मिस चमकीली हैं। तो आप देखें कि इस्लामियत की टीचर हैं, मेकअप कपड़ा इन्हीं चीज़ों पर अगर इतना ज़ोर दिया जाएगा तो बच्चे क्या सीखेंगे ना। तो बहरहाल इसका ये नहीं मतलब कि मिस मेकअप नहीं कर सकती या कपड़े नहीं पहन सकती, पहन सकती हैं कपड़े मेकअप जो भी हदूद के अंदर रहकर किया जा सकता है, लेकिन जो है वो वही मकसद ना बन जाए कि असल काम जो है इंसान को, उसको इंसान जो है भूल जाए। तो अब मुझे और आपको भी सोचना है कि हम जो हैं वो ज़मीन पर बोझ तो नहीं है, कहीं मेरा वजूद जो है वो बोझ तो नहीं है। बोझ किसका है, वजूद है जो भी गुनाहगार है, जो गुनाह करता है और गुनाहों की कसरत से अपने दिल को स्याह कर लिया है, बेनियाज है, बेपरवाह है, ना अल्लाह की परवाह है, ना अल्लाह की किताब की, ना अल्लाह के नबी की सुन्नत की, बस अपनी मनमानी से जो है वो ज़िंदगी बसर करता है। तो यहाँ पे जिन्नों और इंसानों को, दोनों को कहा जा रहा है कि फाबी अय्यी आला रब्बी कुमा तुकद्दिबान, फिर देख लेंगे कि तुम अपने रब के किन किन एहसानात को झुठलाते हो। ला बिशै मिन निअमति रब्बिना नुकज़्ज़िब, ए हमारे रब हम आपकी किसी नेमत को नहीं झुठलाते, ए हमारे रब हम आपकी अतात करते हैं और अतात करना चाहते हैं। लबैक अल्लाहुम्मा लबैक, ए अल्लाह मैं हाजिर हूँ, ए अल्लाह मैं हाजिर हूँ। तो हमारी क्या जिम्मेदारी बनती है कि हम जो हैं वो अतात करने वाले जो हैं वो अतात करने वाले बने। और आप देखें कि वो लोग जो अतात करते हैं, जो अल्लाह की तरफ रुजू करते हैं, अल्लाह उनको कितना नवाजता है। मैं आपको एक माँ की दुआ का वाक्या सुनाती हूँ। एक मुअज्जज़ खातून थी, उनकी जब शादी हुई तो अल्लाह ताला ने उनको बेटा दिया, उन्होंने बेटे का नाम मोहम्मद रखा। और शादी के कुछ ही साल गुजरे कि वो जो औरत का शौहर था ना, वो अपने उस बेटे को और अपनी बीवी को छोड़कर जो है वो फौत हो गया। विरासत में बहुत सी दौलत छोड़ी लेकिन एक बेटा और बीवी। अब जो बीवी थी वो अपने बेटे की तरबियत करने लगी, लेकिन हुआ क्या कि बचपन ही में वो बेटा जो था ना वो अंधा हो गया, नाबीना, देख नहीं सकता था। अब माँ को बहुत ही गम था क्योंकि माँ की ये ख्वाहिश थी कि उसका बेटा जो है वो आलिम बने। अब अंधा है, पढ़ नहीं सकता, जा नहीं सकता, सीख नहीं सकता, अब माँ क्या करे। अब क्या था कि माँ के पास अब शौहर भी नहीं है। अब उसने ना अल्लाह से दुआ करनी शुरू की कि अल्लाह आप मेरे बेटे की बिनाई को वापस कर दीजिए। और वो रात को भी दिन को भी रोकर गिड़गिड़ाकर अल्लाह से दुआएं मांगती। और फिर एक रात क्या हुआ कि उसने एक अजीबोगरीब ख्वाब देखा। ख्वाब में पता है किसको देखा, हज़रत इब्राहीम अलैहिस्सलाम को। हज़रत इब्राहीम अलैहिस्सलाम ख्वाब में नज़र आए, वो कह रहे थे या हाजे ही कद रद्द अल्लाहु अला इब्ने की बसारहु बेकसरते दुआ एक, ए बीबी तेरी दुआओं की कसरत के सबब अल्लाह ताला ने तेरे बेटे की बिनाई वापस कर दी है। जब मोहम्मद की वालदा नींद से बेदार हुई तो देखा कि वाकई इसके बेटे की बिनाई ठीक हो चुकी है। और फिर उसने जो है वो ये आयत पढ़ी कि अम्मन युजीबुल मुत्तर्रा इज़ा दआहू व यक्षिफुस्सू व यजअलुकुम खुलफा अल अर्द आ इलाहुम माल्लाह। आपने 20वें पारे में ये आयात ऐसी पढ़ी थी। तो अब वो औरत कहती है कि ऐ हमारे परवरदिगार, परेशान हाल की दुआएं तेरे अलावा कौन सुन सकता है और कौन है जो बंदों की तकलीफें दूर करता है। और आपको पता है कि ये अजीम माँ कौन थी, आपको पता है कि ये अजीम लड़का जो बड़ा होकर जो है वो मशहूर जो है वो इमाम बना, तो ये अजीम बेटा जो था ये इमामुल मुहद्दिसीन محمد بن اسماعیل بخاری تھے اور ان کی والدہ تھی۔ تو امام بخاری تھے جن کا نام محمد تھا، اصل نام محمد تھا، اور بچپن میں یہ اندھے ہو گئے تھے، اور والدہ نے اتنی دعائیں مانگی کہ اللہ تعالیٰ نے والدہ کی دعا کو قبول بھی کیا اور بیٹے کو جو ہے وہ روشنائی سے نوازا۔ نہ صرف یہ کہ آنکھوں کی بینائی سے بلکہ جو ہے علم کی روشنائی سے، اور پھر انہوں نے وہ صحیح بخاری جو ہے وہ لکھی، اور آج لوگ اس کو امام بخاری کے نام سے جو ہے وہ یاد کرتے ہیں۔ تو آپ دیکھیں کہ اصل پھر کمی کہاں پر ہے، اصل کمی بندگی میں ہے، اصل کمی دعاؤں میں ہے، اصل کمی جھکنے میں ہے۔ اور دعا جو ہے یہ تقدیر کو بھی بدل دیتی ہے، یعنی اللہ چاہے تو اپنے فیصلوں کو بھی تبدیل کر سکتا ہے۔ تو آئیے ہم بھی جو ہے وہ دعا بھی کریں اور دوا بھی کریں، اپنے آپ کو بھی بدلیں اور اس کے ساتھ ساتھ اپنی اولاد کے لیے بھی دعا کریں، اور میں بھی سرمایہ بنوں اور میری اولاد بھی سرمایہ بنے اور مایوس نہ ہو۔ امام بخاری کی والدہ دیکھیں مایوس نہیں ہوئی، اگر کوئی اندھا ہو تو سوچتا ہے انسان کے کیسے اب روشنی مل سکتی ہے نا، لیکن دیکھیں کتنا وہ روئی ہیں کہ اللہ نے ان کو جو ہے وہ روشنائی عطا کر دی۔ تو اب آپ دیکھیں کہ اللہ تعالیٰ محاسبہ کرنے والے ہیں نا، اللہ ضرور پوچھے گا کہ کیا تم جو تھے تم نے فرائض کو ادا کیا تھا، کیا تم نے اپنے بچوں کی تعلیم و تربیت کی تھی، کیا تم نے اپنے بچوں کو توحید اور آخرت کی لوریاں جو تھیں وہ سنائی تھی۔ مشہور تابعی ہیں عمران بن حتان، یہ بڑے ہی بدصورت اور چھوٹے قد کے تھے، ان کی بیوی نہایت خوبصورت تھی۔ ایک دن جب وہ گھر تشریف لائے تو دیکھا کہ بیوی نے نئے کپڑے پہنے ہیں اور پہلے سے بھی زیادہ خوبصورت لگ رہی ہے۔ انہوں نے بیوی کی طرف بڑے ہی جو ہے وہ اشتیاق کے ساتھ دیکھا تو بیوی نے برجستہ کہا، اگر اللہ نے چاہا تو ہم دونوں جنتی ہیں۔ عمران نے پوچھا وہ کیسے، بیوی کہنے لگی تم ایک خوبصورت بیوی ملنے پر بڑے شاکر ہو، اور مجھے تم جیسا بدصورت شوہر ملا تو میں نے صبر کیا، اور اللہ تعالیٰ نے صابر اور شاکر دونوں کے لیے جنت کا وعدہ کیا ہے۔ امام ابن جوزی نے یہ واقعہ نقل کیا ہے۔ تو پیاری بہنوں آئیے شکر کریں اور آئیے صبر کریں، تو جنت جو ہے وہ صبر اور شکر کے نتیجے میں ملے گی۔ اور دوسرا جو ہے، اس طرح ہم زمین پر بوجھ بننے کی بجائے جو ہے وہ سرمایہ بنیں گے۔ تو سرمایہ بننے کے لیے ضروری ہے کہ میں اور آپ اللہ کی اطاعت گزار بندیاں بنیں، جہاں بھی ہیں، جس حال میں ہیں، اولاد دی ہے اللہ نے نہیں دی، صحت ہے یا بیماری ہے، خوشحالی ہے یا کہ تنگی ہے، جوانی ہے یا کہ بڑھاپا ہے۔ تو ہمیں کیا کرنا ہے، ہم جس بھی حال میں ہیں ہمیں اللہ کی اطاعت جو ہے وہ اختیار کرنی ہے۔ فَبِأَيِّ آلَاءِ رَبِّكُمَا تُكَذِّبَانِ، پھر تم اپنے رب کی کن کن نعمتوں کو جھٹلاؤ گے؟ لَا بِشَيْءٍ مِّن نِّعْمَتِ رَبِّنَا نُكَذِّب، اے ہمارے رب ہم آپ کی کسی نعمت کو نہیں جھٹلاتے۔ یا مَعْشَرَ الْجِنِّ وَالْإِنسِ، اے گروہ جن و انس، اِنِ اسْتَطَعْتُمْ، اگر تم بھاگ سکتے ہو، اگر تم استطاعت رکھتے ہو، ان تنفذوا، کہ تم بھاگ سکو۔ نون فا زال، اس کے معنی ہوتے ہیں نکلنا، آر پار ہونا۔ لوہے کی سلاخ کے ایک سرے کو اگر آگ پر گرم کیا جائے تو تھوڑی دیر میں آگ کی گرمی لوہے کی سلاخ کے دوسرے سرے تک جا پہنچتی ہے، تو اس کو نفذا کہتے ہیں۔ اللہ تعالیٰ پوچھ رہے ہیں، اے گروہ جن و انس، ان استطاعتم، اگر تم استطاعت رکھتے ہو، اگر تم میں طاقت ہے، ان تنفذوا، کہ تم نکل جاؤ، تم بھاگو، من اقطار السماوات والارض، اقطار قطر کنارے کو کہتے ہیں، کناروں سے آسمانوں اور زمین کے فنفزو تو نکل بھاگو، لا تنفزونا تم نکل کر بھاگ نہیں سکتے، الا بسلطان مگر زور کے ساتھ۔ تو لا تنفزونا، اب آپ دیکھیں کہ اللہ تعالیٰ کہتے ہیں کہ اگر تم اللہ کی جو کائنات کی سرحد ہے تم سمجھو کہ ہم اس سے نکل کر بھاگ جائیں گے، تم پورا زور لگا لو تو تم اس سے بھاگ نہیں سکتے، تم فرار نہیں حاصل کر سکتے، الا بسلطان مگر زور کے ساتھ، یعنی اس کے لیے تو بڑی طاقت چاہیے اور تمہارے پاس یہ طاقت جو ہے یہ ہے نہیں، تو پھر تمہیں کیا کرنا چاہیے کہ تمہیں جو ہے وہ اللہ کا مطیع اور اطاعت گزار بندہ جو ہے وہ بن جانا چاہیے۔ مفسرین کہتے ہیں کہ یہ جو آیت ہے اس کا مطلب یہ ہے کہ وہ لوگ جو اللہ کی نافرمانی کرتے ہیں اور انہیں یہ گمان ہے کہ ہم بھاگ جائیں گے، آسمان اور زمین کے دائروں سے نکل جائیں گے، تو اللہ تعالیٰ کہتے ہیں کہ آسمان اور زمین کے دائروں سے نکلنے کے لیے بڑی قوت چاہیے، تو کیا تمہارے اندر یہ قوت ہے کہ تم جو ہے وہ اس سے فرار حاصل کر سکو؟ تو تم اگر بھاگ سکتے ہو تو تم بھاگ کر دکھاؤ، اور حقیقت یہ ہے کہ تم بھاگ نہیں سکتے، تو پھر تمہیں کیا کرنا چاہیے، تمہیں پھر اللہ کی طرف جو ہے وہ رجوع کرنا چاہیے۔ تو یہ آیت جو ہے یہ بتا رہی ہے کہ اصل جو بادشاہت ہے، اصل جو حکومت ہے یہ اللہ کی ہے، اور اللہ کی یہ جو حکومت ہے اس سے کوئی شخص جو ہے وہ بھاگ کر ادھر سے ادھر جو ہے وہ ہو نہیں سکتا۔ فبی ای آلاء ربکما تکذبان پھر تم اپنے رب کی کن کن قدرتوں کو جھٹلاؤ گے، لا بشیء من نعمت ربنا نکذب، اے ہمارے رب ہم آپ کی کسی نعمت کو نہیں جھٹلاتے۔ یرسلو علیکما، چھوڑ دیا جائے گا تم دونوں پر، جنوں پر بھی اور انسانوں پر بھی، شوازم من نار، شواز جو ہے شین و زوا اس کا مادہ ہے، یہ اس خالص شعلے کو کہتے ہیں جس کے ساتھ دھواں نہ ہو، تو ان پر جو ہے وہ آگ کا شعلہ چھوڑ دیا جائے گا، و نحاس اور دھواں، نحاس اس خالص دھوئیں کو کہتے ہیں جس میں شعلہ نہ ہو، نون حاسین اس کا مادہ ہے، تو ایک طرف ان پر شواس چھوڑا جائے گا خالص شعلہ، دوسری طرف ان پر نحاس خالص دھواں چھوڑا جائے گا، تو یکے بعد دیگرے انسانوں اور جنوں پر یہ سزا کے طور پر چیزیں چھوڑی جائیں گی تاکہ وہ بھاگ نہ سکے۔ جیسے دنیا میں بھی آپ دیکھیں کہ آنسو گیس وغیرہ پھینکی جاتی ہے جو بھی لوگ اکٹھے ہوتے ہیں ان کو نقصان پہنچانے کے لیے، تو یہاں پہ بھی اللہ تعالیٰ کہہ رہے ہیں کہ جن اور انسان جب اللہ تعالیٰ ان کا محاسبہ کریں گے قیامت والے دن وہ کہیں بھاگ نہیں سکتے، اگر وہ بھاگنا چاہیں گے تو فرشتے آگ کے شعلے اور دھوئیں ان پر جو ہے وہ چھوڑ دیں گے، یا پگھلا ہوا تانبا جو ہے ان کے سروں پر ڈال کر انہیں واپس لے آئیں گے، کیونکہ بعض لوگوں نے نحاس کا دوسرا ترجمہ پگھلے ہوئے تانبے کا بھی کیا ہے، فلا تنتصران، جس کا تم مقابلہ نہ کر سکو گے۔ تنتصران جو ہے آپ پہلے بھی یہ لفظ پڑھ چکی ہیں، اور اس کے معنی ہوتے ہیں انتقام لینا یا اپنا ڈیفینڈ کرنا، بدلہ لینا، یا پھر جو ہے وہ اپنے آپ کو بچانا، تو اس دن تم اپنے آپ کو بچا نہیں سکتے، تم انتقام نہیں لے سکتے۔ فبی ای آلاء ربکما تکذبان لا بشیء من نعمت ربنا نکذب، اے جنو انس تم اپنے رب کی کن کن قدرتوں کا انکار کرو گے، فَإِذَن شَقَّتِ السَّمَاءُ فَكَانَتْ وَرْدَةً كَالدِّهَانِ فَبِأَيِّ آلَاءِ رَبِّكُمَا تُكَذِّبَانِ، کہ پھر کیا بنے گی اس وقت جب آسمان پھٹ جائے گا، انشقت السماؤ پھٹ جائے گا آسمان، فَكَانَتْ پس ہو جائے گا، وَرْدَةً वर्धातन के क्या मानी है? वोरा दाल इसका मादा है, ये गुलाब के फूल को कहते हैं, और सुर्खी की तशबीह के लिए अल्लाह ताला ने इसको इस्तेमाल किया है वर्धातन। जैसे गुलाबी रंग के लिए भी ये लफ्ज़ जो है वो इस्तेमाल किया जाता है, और वैसे कहते हैं गुलाब के फूल को, और बाज़ लोग इसका वर्धा जो है वो नाम भी रखते हैं। तो सुर्ख को भी कहते हैं, गुलाबी को भी कहते हैं, और ये इस्म जिन्स है, इस्म जिन्स है। अल्लाह ताला कहते हैं कि वो दिन इतना सख्त होगा कि फिर क्या बनेगी उस वक्त जबकि आसमान फट जाएगा और हो जाएगा सुर्ख, वर्दातन सुर्ख, गुलाबी रंग का, कद्दीहान लाल चमड़े की तरह। जैसे अब आप देखें कि कद्दीहान जो है, दाल हा नून, ये तेल की सुर्खी माइल तलछट के लिए इस्तेमाल होता है। तो आसमान फटा हुआ होगा और ऐसा महसूस होगा जैसे हर तरफ जो है उसको आग लगी हुई है। अब देखें कि जैसे जिस्म से खाल को उतार लिया जाए तो अंदर से रेड रेड इंसान का जिस्म निकलता है ना, तो उस वक्त आसमान जो है, जब उससे सितारे टूट जाएंगे, चांद सितारे हट जाएंगे और आलमे बाला का नज्म दरहम भरहम हो जाएगा, तो उस वक्त जो है आसमान लाल चमड़े की तरह सुर्ख नजर आएगा। और इंसान जब जमीन से आसमान की तरफ देखेगा, उसको यूं महसूस होगा जैसे आसमान पर हर तरफ आग लगी हुई है। और जब आसमान फट जाएगा, दरवाजे दरवाजे हो जाएगा, सूरज चांद सितारे गैलेक्सी सब गिर जाएंगे, टूट जाएंगे, ऐसे लगेगा जैसे आसमान की खाल को खींच लिया गया है, और अंदर से आसमान जो है, फकानत वर्दतन कद्दीहान, लाल चमड़े की तरह, वर्दतन लाल, कद्दीहान चमड़े की तरह, तो चमड़े की तरह लाल सुर्ख हो जाएगा। फाबी अय्यी आला रब्बिकुमा तुकज्जिबान ला बिशयइन मिन निअमति रब्बिना नुकज्जिब। अल्लाह ताला पूछते हैं बार बार के ऐ जिनो इंस, उस वक्त तुम अपने रब की किन किन कुदरतों को झुटलाओगे? तो जहन्नुम की सख्ती की शिद्दत से कहते हैं कि जो है वो आसमान पिघल कर सुर्ख चमड़े की तरह हो जाएगा। ध्यान सुर्ख चमड़े को कहते हैं। फयौमा युसअलु अन ज़म्बिही इंसुन वला जान। उस रोज किसी इंसान और किसी जिन से उसका गुनाह पूछने की जरूरत ना पेश आएगी। यह आयत भी बहुत ही सख्त आयत है कि मुजरिम वहां पर ना खुद ही पहचाने जाएंगे, किसी से पूछना पूछा नहीं जाएगा कि तुम्हारा जुर्म क्या है। पूरा रिकॉर्ड फरिश्तों के पास मौजूद होगा, अल्लाह के इल्म में होगा, अल्लाह को पता होगा कि किसने किया था, कौन सा गुनाह किया था। खुद इंसान के जिस्म के अजाब बोल रहे होंगे। अल्लाह ताला कहते हैं वो वक्त इतना सख्त होगा कि उस दिन इंसानों और जिनों से ये पूछने की जरूरत ही पेश नहीं आएगी कि उन्होंने क्या गुनाह किए हैं। फबी अय्यी आला रब्बिकुमा तुकज्जिबान। फिर तुम अपने रब के किन किन एहसानात को झुटलाते हो? फिर तुम अपने रब के कौन कौन सी नेमतें जो है उनको झुटलाओगे? यो रफुल मुजरिमूना, पहचान लिए जाएंगे मुजरिम, बेसी माहूम, अपने चेहरों से। फयू खजू, पस पकड़े जाएंगे, पस घसीटा जाएगा, बिन नवासी वल अकदाम, पेशानी के बालों से और पाँव से। तो उस दिन मुजरिम अपने चेहरों से पहचान लिए जाएंगे और उन्हें पेशानी के बाल और पाँव से पकड़ पकड़ कर घसीटा जाएगा। नवासी जो है ये नासिया तो उनकी जमा है, और नासिया जो है ये पेशानी और उसके बालों को कहते हैं। जो जबीन होती है ना, वो पेशानी की एक तरफ होती है, जो जबहतुन होता है पेशानी का दरमियानी हिस्सा होता है, और नासिया जो है ये पेशानी और उसके बालों को कहते हैं। और अगर किसी को पेशानी के बालों से पकड़ लिया जाए तो वो पूरा का पूरा कंट्रोल में आ जाता है। तो यहाँ पे भी अजाब की जो शिद्दत है इसकी तरफ इशारा किया जा रहा है। अल्लाह ताला कह रहे हैं कि उस दिन जो मुजरिम है उनको पेशानी के बालों से पकड़ा जाएगा। यहाँ पे दोजख में फेंक के जाने की तस्वीर है, तो जब उनके बालों से उनको पकड़ा जाएगा तो पूरे कंट्रोल में होंगे, और वल अकदाम, और उनके पाँव से पकड़कर उनको घसीटा जाएगा। अल्लाहुम्मा ला तज अल्ला मिनहुम, या अल्लाह आप हमें इन बदकिस्मत लोगों में शामिल ना कीजिएगा। हज़रत हसन बसरी रहमतुल्लाह अलैह कहते हैं कि उस दिन मुजरिमीन जिनको जहन्नुम में डालने का फ़ैसला होगा, उनकी अलामत ये होगी कि चेहरे स्याह और आंखें नीली होंगी, रंज और गम से चेहरे फक होंगे, और फरिश्ते इसी अलामत के ज़रिए से उनको पकड़ेंगे। तो किसी को सर के बालों से और किसी को टांगों से पकड़कर कभी इस तरह कभी उस तरह घसीटा जाएगा, और फिर उनको जो है, ये भी कहते हैं कि पेशानी के बालों और टांगों को एक जगह जकड़ दिया जाएगा, और ये क्या होगा, ये अल्लाह की तरफ से मुजरिमीन के लिए जो है वो एक सज़ा होगी, क्योंकि मुजरिमीन जो है उनको तरह तरह से कंट्रोल किया जाएगा। अल्लाहुम्मा ला तजल्ना मिनहुम, अल्लाहुम्मा अजिरना मिनन्नार, अल्लाहुम्मा अजिरना मिनन्नार, अल्लाहुम्मा हसिबना हिसाबें यसीरा, अल्लाहुम्मा हसिबना हिसाबें यसीरा। हाज़िही जहन्नमुल्लती युकद्दिबु बिहल मुजरिमून, यतूफून बैनहा व बैन हमीमिन आन, फबिअय्यि आलाइ रब्बिकुमा तुकद्दिबान। उस वक्त कहा जाएगा, ये वही जहन्नुम है जिसको मुजरिमीन झूठ करार दिया करते थे, उसी जहन्नुम और खोलते पानी के दरमियान वो गर्दिश करते रहेंगे, फिर अपने रब की किन किन कुदरतों को तुम झुटलाओगे। अब आप देखिए कि उस वक्त कहा जाएगा कि ये वही जहन्नुम है जिसको मुजरिमीन झूठ करार दिया करते थे। हाज़ ही जहन्नम, जहन्नुम जन्नत, ये दोनों अरबी ज़बान में मुअन्नस इस्तेमाल होते हैं, हवाओं के नाम भी, शराब के नाम भी, जिस्म के वो अज़ा जो जोड़ा जोड़ा हैं, हरूफ़ तहज्जी भी, आसमान और ज़मीन भी। तो अब इसलिए हाज़ ही की ज़मीर आई, हाज़ ही जहन्नम, ये है वो जहन्नुम, अल्लती युकज़्ज़िबु, अल्लाती आया है इसलिए कि जहन्नुम मुअन्नस है, अल्लाज़ी नहीं आया, अल्लाती जिसको युकज़्ज़िबु वो झुठलाता था, बिहा इसको अलमुजरिमून मुजरिम, ये वही जहन्नुम है जिसको मुजरिमीन झूठ करार दिया करते थे। उन्हें यकीन ही नहीं था कि कभी मरना है और अल्लाह के पास जाकर हिसाब देना है। अब क्या होगा, अब इसी जहन्नुम के अंदर मुजरिमों को डाला जाएगा, ये तूफूना, वो तवाफ़ करेंगे, उनको घुमाया जाएगा, वो घूमते फिरेंगे, बेनहा दरमियान इसके, व बेना हमीमिन और दरमियान गर्म पानी के, आन। आप देखें सूरत गाशिया में इसी की फैमिली का लफ्ज है, तुस्का मिन आइनिन आनिया। तो आन जो है ये किसे कहा जाता है, इसका मादा क्या है, इसका मादा है हमजा नून या, हमजा नून या, और पानी हरारत में अपनी इंतहा को पहुंच गया, बहुत गर्म पानी के लिए ये लफ्ज इस्तेमाल किया जाता है। यहां पे मुजरिमों की इंतहाई बेकसी की तस्वीर कशी की जा रही है कि जब दोजक की आग उनको झुलसेगी तो पानी की तलाश में भागेंगे, लेकिन पानी का हाल ये होगा कि वो गर्मी के आखिरी नुक्ते पर पहुंचा होगा, फिर इन्हीं के दरमियान वो चक्कर लगाने में इनकी जिंदगी गुजर जाएगी। वो भड़कती हुई आग में दाखिल होंगे, जब वो पानी मांगेंगे तो फिर उनको आखिरी दर्जे में गर्म चश्मे का पानी जो है वो पिलाया जाएगा, यानी गर्म आग में गर्मी लगेगी तो पानी मांगेंगे, पानी जो है वो भी इतना गर्म होगा जो उनकी प्यास को बुझाएगा नहीं, तो इसी में फिर उनकी जहन्नुम में जिंदगी गुजरेगी कि एक तरफ जहन्नुम में है और दूसरी तरफ खोलते हुए पानी के अंदर। अब आप देखें कि ये है जिससे उनकी मेहमान नवाजी की जाएगी। فَبِأَيِّ آلَاءِ رَبِّكُمَا تُكَذِّبَانِ, फिर अपने रब की किन किन कुदरतों को तुम झुटलाओगे। ला बिशै मिन नेमति रब्बिना नुकज़्ज़िब, ए हमारे रब हम आपकी किसी नेमत को नहीं झुटलाते। अल्लाह ताला मुझे और आपको, हम सबको बाअमल बनाए और दुनिया में रहते हुए आखिरत की तैयारी करने वाला बनाए। आमीन सुम्मा आमीन। अब यहाँ पे फिर हमारे लिए अमल का उसूल क्या निकलता है कि کہ ہم جہنم کی آگ سے اپنے آپ کو کیسے بچائیں. رسول اللہ صلی اللہ علیہ وسلم نے ایک دفعہ خطبہ دیا اور آپ نے کہا کہ لوگوں, جب قیامت کا دن ہوگا انسان دائیں دیکھے گا تو وہ جہنم کو دیکھے گا, جہنم پوری اپنی ہولناکیوں کے ساتھ دہکتی ہوئی نظر آئے گی, بائیں دیکھے گا تو جہنم ہوگی, سامنے دیکھے گا تو اللہ رب العزت ہوگا حساب کتاب لینے کے لیے. پھر آپ نے کہا کہ اپنے آپ کو جہنم کی آگ سے بچاؤ, خواہ کھجور کا آدھا ہی ٹکڑا کیوں نہ ہو. تو ہمیں کیا کرنا چاہیے؟ ہمیں صدقہ اور خیرات کرنا چاہیے, ہمیں فرائض کی ادائیگی کرنی چاہیے, ہمیں اپنی زبان کی حفاظت کرنی چاہیے, ہمیں شکر گزاری اختیار کرنی چاہیے, اور واقعی ہمیں جو ہے نا ہمارے اوپر جہنم کا اتنا خوف ہونا چاہیے کہ جیسے کہ ابھی میں نے ایک مؤذن کا واقعہ آپ کو سنایا کہ ہم جو ہیں وہ پھر گناہوں سے بچ سکیں. اور اس سلسلے میں ایک واقعہ آپ سنیں, عبداللہ بن جعفر طیار رضی اللہ عنہ سخاوت میں بڑے مشہور تھے. ایک مرتبہ کسی باغ کے پاس سے گزر رہے تھے کہ غلام کو دیکھا, وہ باغ میں کھجوریں اکٹھی کر رہا تھا اور دیگر چھوٹے موٹے کام. حضرت عبداللہ بن جعفر طیار رضی اللہ عنہ کو اس کا یہ عمل بڑا پسند آیا. آپ غلام کی حرکات اور سکنات کا جائزہ لینے لگے. اتنے میں باغ کے مالک کا بیٹا آیا, اس کے ہاتھ میں دو روٹیاں تھیں. اس نے غلام کو وہ روٹیاں دیں اور وہ ذرا ہٹ کر خود اب کھانے کے لیے پھر بیٹھ گیا. وہ جو غلام تھا جس کو دو روٹیاں ملی وہ کھانا کھانے لگا. اسی دوران ایک کتا اس غلام کی طرف آگے بڑھا, اس نے دم ہلانا شروع کی. غلام نے ایک روٹی کتے کے سامنے پھینک دی, کتے نے جلدی سے روٹی کھا لی اور دوبارہ غلام کی طرف دیکھ کر دم ہلانے لگا. غلام نے دوسری روٹی بھی اس کی طرف پھینک دی اور خود کام کرنے کے لیے اٹھ کھڑا ہوا. عبداللہ بن جعفر رضی اللہ عنہ کو اس کام پر بڑا تعجب ہوا. اس کے قریب آئے اور پوچھا, اے لڑکے, اے غلام, تمہاری ہر دن کی خوراک کیا ہے؟ غلام بولا, وہی جو آپ نے دیکھی ہے. عبداللہ رضی اللہ عنہ نے فرمایا, پھر تم نے اس کتے کو اپنی دونوں روٹیاں کھلا دیں کیوں؟ غلام کہنے لگا, حضرت, ہمارے اس علاقے میں کتے نہیں ہوتے. میرا خیال ہے اس کتے کو سخت بھوک ہی اس علاقے میں لے کر آئی ہے, اس لیے میں نے اسحار سے کام لیا اور اپنی روٹی اس کو کھلا دی. عبداللہ نے پوچھا, تم آج رات کیا کھا کر گزارا کرو گے؟ وہ کہنے لگا, حضرت, آج کی رات میں بھوکا سو جاؤں گا. عبداللہ بن جعفر طیار رضی اللہ عنہ اپنے دل میں کہنے لگے, یلومنی الناس علی السخا وہذا الغلام اسخا منی, لوگ میری سخاوت کو دیکھ کر میری سرزنش کرتے ہیں اور کہتے ہیں کہ یہ ضرورت سے زیادہ سخاوت کرتا ہے, مگر حقیقت یہ ہے کہ یہ نوجوان غلام مجھ سے کہیں زیادہ سخی ہے. عبداللہ بن جعفر اس غلام کے مالک کے پاس پہنچے اور کہنے لگے, بھائی, یہ غلام مجھے بیچ دو. غلام کے مالک نے پوچھا, حضرت, آپ اس کو کیوں خریدنا چاہتے ہیں؟ عبداللہ بن جعفر نے اس کو سارا قصہ سنایا اور کہا, میری خواہش ہے کہ اس غلام کو خرید کر آزاد کر دوں, نیز یہ باغ بھی خرید کر اس کو تحفہ کر دوں تاکہ یہ آرام سے زندگی گزارنے لگے. اس غلام کا مالک کہنے لگا, جناب, آپ نے تو اس کی ایک ہی خوبی دیکھی ہے اور آپ اس پر اتنے مہربان اور متاثر ہو گئے ہیں, ہم تو ہر روز اس کی بے شمار خوبیاں دیکھتے ہیں. میں آپ کو گواہ بنا کر کہتا ہوں کہ میں نے اس غلام کو اللہ کی خوشنودی کی خاطر آزاد کر دیا, اور رہا یہ باغ تو یہ میری طرف سے اس کو ہدیہ ہے. سبحان اللہ. تو پیاری بہنوں, ایسے عمل کر کے جہنم کی آگ سے بچا جا سکتا ہے, اور جنت جو ہے اس میں جو ہے وہ جنت کے امیدوار بن سکتے ہیں, اور جنت میں داخلہ تو اللہ ہی کی توفیق سے مل سکتا ہے جس کو بھی ملے, اور اللہ تعالیٰ مجھے اور آپ کو ان خوش قسمت لوگوں میں شامل کر لے. آمین.